أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، باري الخلائق أجمعين، فاطر السماوات والأرضين، والصلاة والسلام على أشرف الأولين والآخرين، خاتم النبيين، شفيع المذنبين، أبي القاسم محمد. وعلى آله الطيبين الطاهرين المظلومين المعصومين، ولعنة الله الدائمة الباقية وعلى أعدائهم وقتلتهم أجمعين، من الآن إلى قيام يوم الدين. أما بعده، فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد: إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا. تمام در تعریفیں اور تمام حمد و ثنا اس خلاق عالم کے لیے ہے جو عالمین کا پالنے والا ہے، اور اس کا ہر عمل اپنے بندوں کے لیے نعمت ہے، رحمت ہے. کربلا جینا سکھاتی ہے، اس عنوان کے تحت آج چوتھی مجلس آپ سب کی سماعتوں کی نظر ہے، اور شہزادی فاطمہ الزہرا کی بارگاہ میں یہ ادنا سے خدمت پیش کرتی ہوں. آج بھی مجلس کی ابتدا رب ذوالجلال کی معرفت کے لیے اس دعا سے میں اس کا چوتھا جملہ پیش کروں گی، وہ دعا جو امام حسین نے عصر عاشور اپنے بیٹے سید سجاد کو سینے سے لگا کر تعلیم کی تھی، اور امام کے وسیلے سے وہ دعا ہم سب تک پہنچی. آج اسی دعا کا ایک جملہ. اور یہ دعا کس طرح شروع ہوتی ہے؟ بسم اللہ الرحمن الرحیم، بحق یاسین والقرآن الحکیم، و بحق طٰہٰ والقرآن العظیم. یہاں تک کل میری آپ کی گفتگو ہو چکی ہے، اب آج چوتھا جملہ اس دعا کا. یا من یغدر علی حوائج السائلین. تمام تعریفیں اس خدا کے لیے، خدا کی معرفت کروا رہے ہیں معصوم. کیا؟ یا من یغدر، جو قدرت رکھتا ہے. یا من یغدر علی حوائج السائلین، تمام سائلوں کی، تمام سوال کرنے والوں کی حاجتوں کو پورا کرنے کی قدرت رکھتا ہے. یعنی اس خدا کو ہم پکار رہے ہیں جو ہر سائل کے سوال کو پورا کرنے کی قدرت رکھتا ہے. واقعاً اس کائنات میں کتنی مخلوقات ہیں میں اور آپ نہیں جانتے، مگر وہ پروردگار عالم سب کی حاجتوں کو، سب کے سوال کو، سب کی ضرورتوں کو پورا کرتا ہے. اور ہم بندوں کے پاس خدا سے مانگنے کا سلیقہ نہیں ہوتا ہے. دیکھیں، چند سال ہم مانگے کوئی حاجت اور پوری نہ ہو رہی ہو، چند مہینے گزر جائیں، چند سال گزر جائیں، ہم اللہ سے لڑنے لگتے ہیں، اس کو دے دیا، ہمیں نہیں دیا. یہ نہیں سوچتے کہ اس کے حق میں بہتر تھا اس لیے اس کو دے دیا، ہمارے حق میں بہتر نہیں ہوگا اس لیے خدا نے نہیں دیا، کیونکہ خدا ظالم تو ہے نہیں. وہ خدا قرآن میں خود کہہ رہا ہے میں ظلم کا ارادہ تک نہیں کرتا ہوں، مگر ہم خدا سے لڑنے لگتے ہیں. یقین جانیے، اس کائنات میں ہم انسانوں کو خدا سے مناجات کرنے کا، خدا سے دعا کرنے کا سلیقہ نہیں آتا، اگر محمد و آل محمد نہ سمجھاتے. جیسا کہ ہم اور آپ شب جمعہ دعائے کمیل میں پڑھتے ہیں نا، مولا علی نے سلیقہ سکھایا ہے خدا سے کیسے مانگو اور کیا مانگو. اس کا ایک جملہ آپ کے سامنے پیش کروں کہ خدا سے سوال کیسے کرنا چاہیے. آج میں نے جملہ پیش کیا نا کہ اس دعا کا جملہ ہے، وہ خدا جو قدرت رکھتا ہے ہر سوال کرنے والے کی سوال کو، اس کی حاجت کو پورا کرے، تو اس کی بارگاہ میں سوال کریں کیسے. دعائے کمیل کا جملہ ہے، مولا ارشاد فرماتے ہیں: اللہم انی اسألوکا سوالا خاضع متذلل خاشع ان تسامحنی وترحمنی. دعا کمیل نے مولا ارشاد فرماتے، بارالہ تیری بارگاہ میں سوال کرتا ہوں. پہچانیے خدا کی بارگاہ میں سوال کیسے کرتے ہیں. اللہم انی اسالک سوالا, خدایا تیری بارگاہ میں سوال کرتا ہوں, متذلل خاشے, میں بہت گڑ گڑا کر جھکے ہوئے, یعنی قلب بھی جھکا ہوا ہو, جسم بھی جھکا ہوا ہو, خضوع و خشوع کے ساتھ, خاضعین متذللین خاشے, بہت اپنے آپ کو جھکا کے, اپنے قلب کو جھکا کے تیری بارگاہ میں تجھ سے سوال کرتا ہوں. اور کیا سوال کرتا ہوں؟ انت سامحنی وترحمنی, ہر حال میں مجھ پر مہربان رہنا. تو اب اس دعا کا جملہ کہ خدا کہتا ہے میں ہر سوال کرنے والے کی سوال اور حاجت کو پورا کر دیتا ہوں, کیسے پورا کر دیتا ہے؟ میں ایک چھوٹا سا واقعہ آپ کے سامنے پیش کروں تاکہ بات کھل کر واضح ہو کے سب کے سامنے آ جائے. کتاب شرح دعائے کمیل, اس میں یہ واقعہ موجود ہے. ہندوستان سے ایک شخص علم دین حاصل کرنے کے لیے نجف پہنچا. آپ کو پتا ہے آج دنیا کے دو مقامات پر حوضہ علمیہ موجود ہے نا, نجف میں, قم میں, جو بہت بڑے بڑے ہمارے شیعوں کے مدارس اور درسگاہیں ہیں. وہ ہندوستان سے وہ طالب علم علم دین حاصل کرنے کے لیے نجف پہنچا. مگر آپ کو پتا ہے علم دین بہت سختیوں کے بعد حاصل ہوتا ہے. ہم اور آپ علماء کی قدر نہیں کرتے. ہم کہتے ہیں ہاں بس جب جنازہ پڑھوانا ہوگا بلا لیں گے, بچے کا ناپ کے استخارہ دکھوانا ہے رات کو 12 بجے بھی فون کر لیں گے, جب ہمیں نکاح پڑھوانا ہوگا بلا لیں گے. ہمارے نزدیک عالم کے اور ہم کیا عزت کرتے ہیں؟ یقین جانیے علماء کا مقام اتنا بلند ہے کہ معصوم کی حدیث ہے, عابد کی عبادت سے زیادہ عالم کا سونا افضل رکھتا ہے. کیونکہ اگر وہ سو بھی رہا ہے تو علم کے ساتھ, معرفت کے ساتھ, اور عابد اگر عبادت کر رہا ہے, معرفت نہیں ہے تو اس کا مرتبہ کم ہے. عابد کا, عبادت گزار کا مرتبہ کم ہے, عالم کا رتبہ زیادہ ہے, یہ ائمہ معصومین نے کہا. اور علم کتنی سختیوں میں, اتنے آرام اور آسائش سے نہیں, جب جاتے ہیں پڑھنے مدارس میں, نجف و قم جاتے ہیں تو بڑی سختیاں جھیلنی پڑتی ہیں, بڑے مصائب اٹھانے پڑتے ہیں. ابھی جو نجف گیا اپنے شہر ہندوستان سے نکل کے, ملک سے نکل کے وہاں گیا, تو کچھ دن کے بعد اب زندگی میں سختیاں شروع ہوئیں. یہ تھوڑی کہ پیسہ بڑا وافر مقدار میں ہے, جو چاہے کر رہے ہیں, جب چاہ سو گئے گھر میں تو جب چاہ اٹھ گئے, ٹھیک ہے, وہاں اس طرح نہیں ہوتا. ایک پورا ڈسپلن کے ساتھ, ایک نظام الاوقات, کبھی پوری پوری رات پڑھ رہے ہوتے ہیں, اگر وہ مسئلہ سمجھ میں نہیں آ رہا, پوری پوری رات مطالعہ ہو رہا ہے. اب جب اس نے وہاں جا کے وہاں کی سختیاں دیکھی, ہر آدمی ہر چیز نہیں کر سکتا, دنیا کی حقیقت ہے نا, ہر آدمی ہر کام نہیں کر سکتا. وہ وہاں جا کے گھبرا اٹھا, سختیاں اس سے برداشت نہیں ہو رہی, اب میں کیا کروں. پہنچا مولا علی کے حرم میں, مولا کی زری کو پکڑا اور پکڑ کے اب دعا کرنے لگا. اب اس کا سوال سنیے, اور پھر جیسے ہم لوگ لڑتے ہیں نا ایسے وہ بھی لڑ پڑا. کیا ہوا؟ مولا کی زری پکڑ کے اب اس نے سوال کیا, مولا میں بہت پریشان ہوں, مولا اتنی سختیاں مجھ سے برداشت نہیں ہو رہی, مولا میں تو علم حاصل کرنے آیا تھا, یہاں تو میں پائی پائی کو محتاج ہوں, مولا کچھ کیجئے, مجھے پیسے دے دیجئے, مولا کہیں سے عطا کر دیجئے, میں بہت پریشان ہوں, سختیاں میرے لیے ناقابل برداشت ہیں. بہت گڑ گڑا کے مانگ کے آ گیا اپنے مدرسے میں, آیا سو گیا. جب سویا رات کو خواب میں مولا کائنات علی ابن ابی طالب کی زیارت ہوئی. جب سویا اس کو رات خواب میں مولا کائنات کی زیارت ملی, اور مولا نے کہا دیکھو اگر علم دین سیکھنا ہے نا تو انہی سختیوں کے ساتھ ملے گا. علم دین ذرا پھر وہ ذات میں داخل کیسے ہو بھئی؟ آئمہ معصومین کی زندگی کیا بہت آرام و آسائش کی زندگی تھی؟ نہیں, یہ علم انہی سے وابستہ ہے نا, انہوں نے دکھ جھیلے ہیں, کائنات کو دین پہنچایا ہے. تو علم دین کی راہ میں سختیاں ہیں, کہ اگر تمہیں علم دین سیکھنا ہے تو ان سختیوں کو برداشت کرنا پڑے گا. اور اگر علم نہیں چاہیے, دولت چاہیے, جاؤ اپنے شہر چلے جاؤ واپس, اور وہاں کے راجا کے پاس جاؤ. اس زمانے میں راجاؤں کا نظام ہوا کرتا تھا. کہا اپنے شہر جاؤ, تمہیں دولت چاہیے نا, اپنے شہر چلے جاؤ, اپنے راجا کے سامنے جا کے ایک جملہ کہہ دینا, کہہ دینا آسمان تک پہنچتا ہے آفتاب بنتا ہے. اچھا, آنکھ کھل گئے خواب سے. مولا میں تو آپ سے پیسے مانگ رہا ہوں, آپ مجھے شاعری سکھا رہے ہیں. مولا میں تو بہت پریشان ہوں, نہیں سمجھ میں آ رہی بات اس کے. پھر اگلے دن پہنچا مولا کی زری پہ, پھر رو رہا ہے, پھر گڑ گڑا رہا ہے, پھر گھر آ کے سویا خواب میں, پھر وہی منظر مولا نے دکھایا. علم چاہیے تو سختیاں سہنی پڑیں گی, اور نہیں تو چلے جاؤ اپنے ملک کے, اپنے شہر کے راجا کے سامنے جا کے جملہ کہہ دینا آسمان تک پہنچتا ہے آفتاب بنتا ہے. 3 دن ایسا ہوا, اب سمجھ گیا مولا یہاں میری کشائش نہیں ہوگی, مجھے واپس وطن جانا پڑے گا. اس نے اپنے طالب علموں سے کچھ پیسے قرضہ لیے, کہ راستے کا بس کرایہ بھی نہیں تھا. اس نے کچھ اپنے طالب علم ساتھیوں سے پیسہ قرضے لیے اور پہنچ گیا ہندوستان, واپس اپنے ملک میں, اپنے شہر میں پہنچا. اب اسے مولا کا جملہ یاد آیا, اس کے شہر کا, اب اس کے شہر کے راجا کے پاس پہنچنا اس کے لیے بڑا ناممکن, غریب سا آدمی کون جانے دے گا. ایک مرتبہ وہ راجا راستے سے گزر رہا تھا اپنی شاہ شان کے ساتھ اور سواریوں کے ساتھ, یہ اسی راستے میں کھڑا ہوا تھا. جیسے ہی اس راجا کی سواری قریب آئی, اس نے وہی جملہ بول دیا جو مولا نے خواب میں سکھایا تھا. کیا کہا تھا مولا نے؟ جیسے ہی راجا کی سواری سے کہا آسمان تک پہنچتا ہے आफताब बनता है। अब जैसे इसने कहा, कह के डर तो रहा था कि पता नहीं क्या हशर करेगा, जैसे ही कहा एकदम उसके कान खड़े बादशाह उसके राजा, किसने कहा ये जुमला, बताओ किसने कहा ये जुमला। अभी डर के खामोश हो गया, अब शायद मुझे मरवा देगा। कहा मुझे बताओ किसने कहा ये जुमला। डरते डरते कहा मैंने कहा था, तुमने कहा था, ये तुम जिस जमीन पे खड़े हुए हो ना, ये पूरी जमीन मेरी सल्तनत है, इसमें से आधी मैं तुम्हें देता हूं। ना सिर्फ आधी सल्तनत, कहा जरा मेरी सवारी पे आ जा। अपनी सवारी में उसको बिठाया, कहा चल मेरे दरबार। जब दरबार में गया, दरबार सजा हुआ है, लोग बैठे हैं, अब कहता है कि मेरा आधा खजाना तेरा हुआ और मैं तुझे अपना नायब बनाना चाहता हूं, मेरी एक बेटी है उसकी शादी मैं तुझसे करता हूं। ये हक्का बक्का कि ये क्या हुआ, आधी सल्तनत मिल गई, आधा खजाना मिल गया, बादशाह ने नायब बना दिया, अपनी बेटी से आफ करने को तैयार, ये हुआ क्या। अभी परेशान हार, तो बादशाह ने कहा क्यों परेशान, कहा ये आप सब मुझे क्यों दे रहे हैं, मैंने तो कुछ आपसे कहा ही नहीं, मैंने तो बस एक जुमला कहा था जो मुझे मेरे मौला ने ख्वाब में बताया था, ये आपने सब कुछ मुझे क्यों दे दिया, मेरी समझ में नहीं आ रहा। कहा वजह यह है कि मैं अली की शान में एक मनकबत लिख रहा था और वो फारसी में मनकबत थी, एक शेर लिख लिया था, बहुत कोशिश कर रहा था, बहुत के आखिर कहा वो पहला शेर क्या था, कहा मनकबत में लिखा था, फारसी का शेर था, मैं उसका तर्जुमा आपके सामने पेश कर रही हूं। कहा मैंने लिखा था, अगर जर्रे हकीर पर निगाहे बूतराब हो जाए, कहा मैं अभी सोच रहा था अगर किसी जर्रे हकीर पर भी निगाहे बूतराब हो जाए तो वो कहां तक पहुंचेगा, मेरी आंख उस मंजर को उस मकाम को नहीं समझ पा रही थी, कहां तक लिखूं। तो जब मैं बहुत परेशान हो गया तो मैंने मौला अली से तवस्सुल किया, मैंने मन्नत मानी, मौला अगर मुझे इसका दूसरा मिसरा मिल गया तो जो देगा उसको आधी सल्तनत दूंगा, आधा खजाना दूंगा, अपना नायब बनाऊंगा, अपनी बेटी से अख करूंगा। जब तूने ये जुमला कहा तो मुझे वो मिसरा मिल गया। अब सुनिए पूरा शेर। कहा मैंने लिखा तो उसने पूछा अच्छा क्या था? सुनाओ का पहला शेर और दूसरा शेर भी, अब जो तूने बताया वो तुझे सुना, बल्कि मेरे मौला ने अता किया, सुन। उसने लिखा था, अगर जर्राए हकीर पर निगाहे बूतराब हो जाए फिर वो आसमान तक पहुंचता है, आफताब बनता है। सलवात पड़ी बात अल्लाह अल्लाह। अब ये जुमला समझ में आया जो मौला हुसैन दुआ में समझा रहे हैं, या मन यखदरु अला हवाई जिस साइलिन, दो मुख्तलिफ आ जाती थी, एक को मिसरा चाहिए था, एक को दौलत चाहिए थी, एक ही सल वसीले से, एक ही जरिए से मौला ने दोनों की हाजतों को पूरा कर दिया और बता दिया बेशक वो अता करने वाला है। उसकी बारगाह में मांगना है वसीला मोहम्मद आले मोहम्मद चाहिए, मोहम्मद आले मोहम्मद के वसीले से तुम उसकी बारगाह से जो मांगोगे तुम्हें मिलेगा। और इस अशरा अव्वल में मैं आपके सामने यही पढ़ रही हूं, करबला हमें जीना सिखाती है, करबला वाले ये मोहम्मद वाले मोहम्मद कौन है, यानी अगर इनसे कोई सच्ची मोहब्बत करे, इनकी विलायत पर ईमान दिल में रखे और उस ईमान का इजहार अपने अमल से करे, तो परवरदिगार आलम जो मुत्तसिल हो जाए ना तेरे आले मोहम्मद से, आले मोहम्मद का मर्तबा तो बहुत बुलंद है, जो इनसे मुत्तसिल हो जाए खुदा उसके लिए कानून कुदरत बदल देता है। और मैं रोज मजलिस में आपके सामने वाकयात बयान कर रही हूँ, कल मैंने इमाम हसन मुश्तबा के हवाले से बयान किया था, आज इमाम हुसैन के वसीले, हुसैन इब्ने अली इतना बुलंद मर्तबा है मेरे मौला कि हम सारी जिंदगी भी पढ़ते रहें, कोशिश करते रहें, तब भी मौला के मकाम का इदराक नहीं कर सकते, जो अजमत खुदा ने हुसैन इब्ने अली को अता की है। अगर हुसैन इब्ने अली की अजमत सुनी, मैं मौला ही की एक हदीस आपको सुनाऊं, किताब मदीनतुल मुअज्जिज की रिवायत है, इमाम हुसैन खुद इरशाद फरमाते हैं कि एक बार मेरे नाना रसूल खुदा खातिमुन नबीन अहमद मुश्तबा मोहम्मद मुस्तफा इमाम हुसैन इरशाद फरमा रहे हैं कि एक बार मस्जिद नबवी में मेरे नाना तशरीफ फरमा थे और असहाबी भी बैठे हुए थे, उन्हीं के दरमियान, लोगों के दरमियान एक शख्स बैठा था उबई बिन काब, इसके लिए तारीख कहती है कि बड़ा मुनाफिक आदमी था, दिल में निफाक था इसके, बैठा हुआ था उबई बिन काब भी, रसूल खुदा भी और सारे असहाब भी। इमाम हुसैन कहते हैं जैसे ही मैं मस्जिद नबवी में दाखिल हुआ मेरे नाना ने यह कह के मेरा इस्तकबाल किया, ए जमीन और आसमान की जीनत खुशामदीद। कौन कह रहा है? रसूल। किसके लिए कह रहे हैं? हुसैन इब्ने अली के लिए। जैसे ही जुमला कहा वो उबई बिन काब जो बैठा था उसने कहा अल्लाह के रसूल क्या कोई आपके अलावा भी जमीन और आसमान की जीनत हो सकता है? अब एक चीज आपने महसूस की, जिस जिसके दिल में निफाक होता है, ईमान नहीं होता, निफाक होता है, आज भी जब मोहम्मद वाले मोहम्मद के फजाइल सुनते हैं बर्दाश्त नहीं होता, ऐसा कैसे हो सकता है? आपने यूं कर दिया, आप लोगों ने बढ़ा दिया। तो ये किस्सा यहां से नहीं शुरू हुआ, ये किस्सा वहीं से शुरू हुआ है, रसूल के जमाने से। अब उसने कहा कि अल्लाह के रसूल, क्या कोई आपके अलावा भी जमीन आसमान की जीनत हो सकता है? रसूल इस्लाम ने कहा, उस खुदाए बुजुर्गो बढ़तर की कसम जिसने मुझे हक के साथ रसालत पे मबऊज किया, हुसैन का मर्तबा, हुसैन की मार्फत जमीन से ज्यादा आसमान वालों को है। अर्शे इलाही पे लिखा हुआ है, इन्नल हुसैन मिसबाहुल हुदा व सफीनतुन नजात। क्या मायने है इसके? इन्नल हुसैन, बेशक हुसैन मिसबाहुल हुदा, हुसैन हिदायत का चराग है, व सफीनतुन नजात, हुसैन निजात का सफीना है। ये अर्शे इलाही पे लिखा हुआ है। और फिर रसूल ने कहा, पहचानो मेरे हुसैन को और इसकी फजीलत का इकरार करो। तो अज़दारों, हुसैन सफीनतुन नजात है, चरागे हिदायत हैं, और हुसैन का सफीना बहुत वसी है। मेरा हर इमाम सफीनतुन नजात है, हर मासूम सफीनतुन नजात है, मगर रिवायतें मासूमीन ये कहती हैं कि हुसैन का सफीना बहुत वसी है, हुसैन की कश्ती नजात बहुत वसी है। क्यों? ये हर फर्श अज़ा जो दुनिया में कहीं बिछती है, ये सफीनतुन नजात है। मौला हुसैन कहते हैं, जहां मेरी मस्जिद का फर्श बिछता है वो मेरे हरम का दर्जा रखता है। अच्छा, ये फर्श अज़ा क्यों सफीना नजात है? इसलिए कि हुसैन सिर्फ शियों के लिए नहीं है, हुसैन कायनात के इमाम है। दुनिया में कहीं भी मजलिस होती है तो कोई ये नहीं कहता कि सिर्फ शिया आएंगे, नहीं, इस पे हर मसलक का शख्स आता है। मुसलमानों में अगर मुसलमानों के अलावा कोई गैर मुस्लिम भी आना चाहे तो उसको भी कोई रोक टोक नहीं है। हुसैन का सफीना है, इसलिए मासूमीन कहते हैं। आप देखिए शायरी में, आप देखिए नौहे मर्सी हिंदुओं ने लिखे हैं, जो मुसलमान भी नहीं है, ईसाई यहूदी, यानी हर कौम में आपको हुसैन के चाहने वाले मिलेंगे। अब समझ में आता है, इसीलिए मासूमी ने कहा हुसैन का सफीना निजात बहुत वसी है। मुझे एक शायर ने कहा बहुत खूबसूरत जुमला, आपके सामने चार शेर, दो शेर पेश करूं। हमने ये कब कहा कि हमारी है करबला, बहुत गौर से सुनिएगा, बहुत लुत्फ आएगा। हमने ये कब कहा कि हमारी है करबला, हक बात तुम कहो तो तुम्हारी है करबला। कल्बे नबी पे जिसने उतारी है आयतें, कल्बे नबी पे जिसने उतारी है आयतें, उसने हमारे दिल में उतारी है करबला। सलावत पढ़िए बाबा से। तो ये करबला सबके लिए है, ये फर्श अज़ा सबके लिए है, और इसीलिए हुसैन करबला से जीना सिखा गए। मख्तल था मगर दुनिया को जीना सिखा कर गए। हुसैन मज़लूम इतने बुलंद मर्तबा, मैं कहती हूँ रोजाना मजलिस में कि इनसे जो मुतमस्सिक हो जाए उसकी तकदीर बदल जाती है। आज इमाम हुसैन के हवाले से, वो खाके करबला जो हुसैन इब्ने अली के कदमों के नीचे आ गई, अगर हुसैन करबला ना आते ना तो करबला करबला रहती, मगर जब हुसैन करबला आ गए तो करबला करबलाए मौला बन गई। हुसैन की जो करबला की जो खाक थी वो खाक रहती, मगर जब हुसैन करबला पहुंच गए, वो करबला की मिट्टी हुसैन के कदमों से मस हो गई। उस करबला की मिट्टी पे जब हुसैन के खून के कतरे गिर गए तो फिर वो खाक नहीं रही, खाके करबला नहीं रही, खाके शिफा बन गई। यानी इतना बुलंद मर्तबा हो गई वो खाक, वो जमीन, कि जब रोजे कयामत आएगी, जब दुनिया तहोबाला होगी, तो करबला की जमीन इसी तरह दुनिया से निकल के बहिश्त में जुड़ जाएगी। ये रिवायत मासूमीन है, वो मट्टी, वो जमीन जो हुसैन के कदमों से मस हो जाए, उसका रुतबा इतना बुलंद हो जाता है। और जब बुलंद हो जाता है तो लोगों की तकदीर बदल देता है, कानून कुदरत बदल जाता है। कैसे? मौजज़ात इमाम हुसैन किताब है, उस किताब से रिवायत बयान कर रही हूं। बसरा में एक शख्स जो था बहुत गुनाहगार था, शराबी, जुआरी, हर गुनाह करता था, फासिको फाजिर था, अपने इलाके में मशहूर था वो कि बदकार आदमी है, मगर बहुत पैसे वाला था। जब मरने लगा और अपने गुनाहों पे नादिम नहीं था, मतलब अगर गुनाह से नादिम होता, पशेमान होता, तौबा मगफरत करता, अल्लाह माफ कर देता आले मोहम्मद के वसीले से, मगर जब आखिरी सांसों में मरने लगा, अब मौत सामने नजर आने लगी, तो उसने वसीयत कर दी कि मेरे मरने के बाद गुस्लो कफन देके मेरे जनाजे को नजफ में दफन कर देना। रहता कहा था? बसरा में। क्यों? उस अर्ज़ पाक पे मौला अली मौजूद हैं, तो मौला के वसीले से मेरी मगफरत हो जाए। अच्छा, ये वसीले मर गया, उसके बाद उसके जो मसाहिब थे, रिश्तेदार थे, उन्होंने उसको गुस्लो कफन दिया और चले बसरा से उसके जनाजे को लेके। अब आज की तरह का इंतजाम तो था नहीं कि रेलगाड़ी हो, बसेस हो, बहुत पुराना वाकया, ऊंटों पे और घोड़ों पे लोग सफर करते थे। अब जनाजे को रखा गया ऊंट पे, बाकी लोग चले बसरा से लेके इधर, जनाजा चले और पहुंचना चाहते हैं नजफ में, राह में जो राह में सफर तय कर रहे थे कि हरम में, मौला अली के हरम के जो खुदाम हैं उन खुदामों को रात के वक्त, क्योंकि सफर काफी लंबा था, बसरा से निकले थे, वो चले हैं। इधर मौला ने अपने रोजे में अपने खुदामों को ख्वाब में जियारत दी और मौला ख्वाब में आके खुदामों से कहते हैं एक जनाजा आ रहा है बसरा से, और वो शख्स इतना गुनाहगार था कि अगर बारिश के कतरों के बराबर कहो तो उसके गुनाह थे, अगर आप सहरा की रेत के बराबर कहो तो उसके गुनाह थे। वो जनाजा आ रहा है, खबरदार उसे नजफ में दफन नहीं होने देना, ये पाक जमीन है। मौला ने खुदामों से कह दिया ख्वाब में। अच्छा, सुबह हुई, आंख खुली, एक खुदाम दूसरे से कह रहा है मौला ने मुझे ख्वाब में कहा। उसने कहा मौला ने मुझे भी ख्वाब में ये कहा, डंडे लेके और पत्थर लेके खड़े हैं बाहर, हम इसको नजफ में दफन नहीं देंगे, पाक सरजमीन है, उसको नहीं दफन होने, मौला ने कह दिया। अच्छा, वो जो चले थे बसरा से वो रास्ता भटक गए, और जब रास्ता भटक गए, सहरा का सफर है, वो करबला पहुंच गए। अब वसीयत थी नजफ ले जाके दफन करना। अब जब करबला पहुंच गए, रात का वक्त है, बहुत आंधी भी थी, बहुत तेज हवा चल रही थी, उन्होंने कहा रात को यहां रुकते हैं, सुबह फिर सफर करेंगे, नजफ पहुंच जाएंगे। अब जो आंधी चली तो खाके करबला उड़ उड़ कर उसके जनाजे पे पड़ी। जब खाके करबला उड़ उड़ के उसके जनाजे पे पड़ी और रात को वो लोग रुक गए कि रात गुजार लें तो फिर हम सुबह सफर करें और हम नजफ पहुंचे। फिर रात को, अगली रात को ख्वाब में मौला के जो खुदाम है हरम के, उनको मौला की जियारत मिली, और अब मौला ने कहा वही जनाजा जिसको मैंने मना किया था ना, आ रहा है, रास्ते में है, अब आए तो उसको नजफ में इज्जत के साथ दफन कर देना। एक खुदाम ने ख्वाब में सवाल किया, मौला कल ही तो आपने मना किया था, कल ही आपने मना किया था मौला, हम इंतजार करते रहे, वो जनाजा नहीं आया, और आज आप उसके लिए कह रहे हैं, उसी जनाजे के लिए, कि आप आए तो मेरे हरम का तवाफ करा के और नजफ में उसको इज्जत की जगह पे दफन कर देना। मौला क्यों? कायसरी के भटक के करबला चले गए, और करबला में जब करबला की खाक उड़ी, तुम जानते हो करबला की खाक में मेरे लाल का खून है, यह उस मट्टी की अजमत है कि जब यह खाके करबला उड़ के उस गुनाहगार के जनाजे पे पड़ी तो खुदा ने इस खाके करबला की बरकत से, अजमत से उसको बख्श दिया। जब खुदा ने बख्श दिया तो बस मैंने तुझे इसीलिए कहा कि इसको जनाजे को जब आए तो नजफ में दफन होने देना। वो लोग लेकर आए, मौला अली के रोजे का तवाफ करवाया और नजफ में उसको एक मकाम पर दफन किया। आप सोचिए वो मिट्टी जो हुसैन के कदमों से मस हो जाए, वो इतनी मुतबर्रिक हो जाती है कि फिर खुदा कानून कुदरत बदल देता है, मुकद्दर बदल गया बनने वाले का। तो ये मकाम अजमत अहले बैत है। अच्छा, ना सिर्फ ये कि मुर्दों का फायदा है, नहीं, इस खाके करबला का फायदा जिंदों को भी है। और कैसे, एक मिसाल छोड़, बहुत रिवायात है, किताबें भरी हुई हैं, मगर मुझे अपने मौजू पे आना है, बस एक छोटी सी रिवायत बयान कर दूं वाकया और अपनी मंजिल पर आ जाऊं। वो क्या, आयतुल्लाह बुरजद्दी, शियों के बहुत बड़े आलिम और बहुत बड़े मर्जे थे, ये बहुत बहुत बड़ा रुतबा है इनका, यानी हमारे दादा के जमाने में, यानी आप हमारे जो आबाजाद के जमाने में, ज्यादा दूर की बात नहीं है, लोग उनकी तकलीद किया करते थे, वो इस उस जमाने के मर्जे आला थे। क्या हुआ, मुताला करते थे, आंख की बीमारी कमजोर होने लगी, और ऐसी कमजोरी करीब था कि शायद आंख की बीमारी चली जाए, आहिस्ता आहिस्ता बीमारी कमजोर हो रही, कम हो रही है, और डर ये था कि बीमारी खत्म ना हो जाए। एक आलिम दीन, एक वक्त का मर्जे, क्या करें। 10 मुहर्रम आई, अरबों में क्या तरीका है, जब आशूर आती है तो वो लोग नंगे पैर मिट्टी पे जब जुलूस लेके चलते हैं, मातम करते हैं अरब लोग, तो आपने उनकी खवातीन को, अल्लाह हम सबको बार बार करबला जाना नसीब करे, जो अब तक नहीं गया वो भी जाए, जो चाह चुका है वो बार बार जाए। आप जब जाएंगी तो आप देखेंगे कि अरबों का तरीका ये है कि जब आशूर आता है तो वो लोग मिट्टी को गीला करके, औरतें भी, बच्चे भी, जवान भी, वो अपने सर पे डालते हैं, सर पीटते हैं, सीने पे मलते हैं, चेहरे पे मलते हैं। तो आयतुल्लाह बुरजद्दी अरे इराक में थे, अब जब आशूर का जुलूस हुआ, वो घर से निकले कि मातमियों के साथ शामिल होकर मातम करें। एक बारगी एक बच्चे के सर से, जो सर पीट पीट के रो रहा था और मिट्टी को लगाया हुआ था, उस मिट्टी को उठा के आंख का सुरमा बना के लगा लिया। वो खाके करबला जो आजादार के सर तक पहुंची और उस सर से उस मर्जे के आंखों तक सुरमा बन के पहुंची, वो बयान करते हैं उसके असर से मेरी बीनाई ऐसे बहाल हुई कि जईफी तक, बुढ़ापे तक मैं जिंदा रहा, मुझे चश्मा लगाने की भी जरूरत नहीं थी। ये खाके करबला का असर है, न सिर्फ के मुर्दों को, जिंदों को, सबको इसका असर फवायद मिलते हैं। क्यों? ये हुसैन के कदमों से मस हुई। सलावत पढ़िए बाबा से। तो जो दरे आले मोहम्मद से मुतमस्सिक हो जाए, खुदा उसके रुतबे बढ़ा देता है। मौला का मकाम तो बहुत बुलंद है, जो चीज मौला से मुतमस्सिक हो जाए उसका मकाम बढ़ जाता है। तो असदारों, کربلا ہمیں جینا سکھاتی ہے, اور یہی حسین ابن علی نے سکھایا, ہم سے متوسل ہو جاؤ ہم تمہیں اس کائنات میں جینا سکھا دیں گے. جینا کیا فخر زندگی تک, ایک بات کی اور وضاحت کر دوں, یہ جو میں نے عنوان رکھا ہے نا کربلا جینا سکھاتی ہے, مومن کا جینا فقط اس دنیا تک نہیں, آخرت کی زندگی بھی ہے, برزخ بھی ہے, میدان قیامت بھی ہے. حسین ابن علی نے دونوں جہان میں جینا سکھایا ہے, اس دنیا میں بھی آخرت میں بھی. انشاءاللہ آئندہ آنے والی مجالس میں تذکرہ کروں گی میں آج اس منزل پر کہ سنان کے تحت میری روزانہ کوشش یہ ہے کہ مولا نے کربلا کی راہ میں عرض کربلا پر جو جو مولا نے خطاب کیا ہے, خطبے دیے ہیں, مولا نے جو گفتگو کی ہے, میں اس کو آپ کے سامنے پیش کروں کہ مولا نے اس گفتگو کے ذریعے ہمیں زندگی گزارنا سکھایا ہے, مولا نے ہمیں کربلا کی پہچان کروائی ہے. آج ایک اور مقام پہ مولا کی گفتگو آپ کے سامنے پیش کرتی ہوں. مولا جب مکے سے نکل رہے تھے, یزید کے قاتل دہشت گرد حاجیوں کے لباس میں پہنچ گئے تھے کہ حسین کو حج کے دوران قتل کر دیں گے, مولا کو خبر ہوئی, مولا نے کہا مجھے قتل ہونے کی پرواہ نہیں ہے, مگر اگر میرا خون عرض کربلا عرض مدینہ پر حرم میں بہا, مکے میں بہا, تو کعبے کی حرمت زائل ہو گئی. مولا آپ کو پتا ہے حج سے ایک دن پہلے حج کو عمرے میں بدل کے مولا مکے کی زمین سے نکلے, جیسے ہی مولا مکے سے باہر آئے ہیں مولا کی ملاقات ہوئی عرب کے ایک مشہور شاعر فرزخ سے. فرزخ اپنی ماں کو لے کر, ماں کو اونٹ پہ سوار کرا کے فرزخ آ رہے تھے کہ میں اور میری ماں ہم حج کو انجام دیں. اب یہ مکے میں داخل ہو رہے ہیں یا آ رہے ہیں عراق سے, اور مولا مکے سے نکل رہے ہیں, ایک مقام پہ دونوں کی ملاقات ہوئی. کہا مولا فرزند رسول حج کا موقع ہے آپ مکہ چھوڑ کے جا رہے ہیں؟ کہا اس لیے کہ اگر رہا تو یہاں میرا خون بہائیں گے, کعبے کی حرمت پامال ہوگی, اس لیے جا رہا ہوں. اور یہ آ رہا تھا عراق سے, تو مولا نے پوچھا عراق کے کیا حالات ہیں؟ اب سنیے, بس یہ سنانے کے لیے کہ مولا نے رہتی دنیا تک پیغام ہم مجھے اور آپ ہم سب کو دیا. کیا مولا نے پوچھا فرزخ عراق کا کیا حال ہے؟ کہا مولا جب کوفے سے نکل رہا تھا نا, لوگوں کے دل تو آپ کی طرف جھک رہے تھے مگر تلواریں آپ کے خلاف تھی, یعنی دل میں نفاق تھا, کہہ کچھ رہے تھے کر کچھ رہے تھے. کہا مولا دل تو آپ کے لیے تھے مگر تلواریں آپ کے خلاف تیز ہو رہی تھیں, خوف سے لالچ سے, مگر تیار ہو گئے تھے حسین کو قتل کرنے کے لیے. پھر فرزخ کہتے ہیں اللہ نے تقدیر مجھے لکھا ہے, بس خدا بہتر کرے گا, تمام امور اللہ کے لیے. یہ کہہ کے فرزخ خاموش ہوئے. اب مولا حسین نے گفتگو کی, انہوں نے کردار کس کا پیش کیا تھا؟ کوفیوں کا, کہ مولا وہ لوگ دل سے تو جھک رہے ہیں آپ کی طرف مگر تلواریں آپ کے خلاف تیز کر رہے ہیں. ایک کردار آپ سب کے سامنے رہتی دنیا تک ہر انسان کے سامنے آ گیا نا, جو آل محمد کا چھوڑتا ہے اس کا کردار کیا ہوتا ہے. اب سنیے حسین کی گفتگو. مولا حسین نے کہا فرزخ تو نے صحیح کہا, تمام امور اللہ کے ہاتھ میں ہوتے ہیں, ہم نکلے ہیں امت کی اصلاح کے لیے, اگر ہماری خواہش کے مطابق ہوا تو ہم اللہ کا شکر ادا کریں گے, اور اگر ہماری خواہش کے برخلاف ہوا, کیونکہ ہوتا وہ ہے جو خدا چاہتا ہے, اگر ہماری خواہش کے برخلاف ہوا تو ہم اللہ کی رضا پہ راضی ہیں. اور پھر مولا نے جملہ کہا جو اب میں الفاظ مولا کے آپ کے سامنے دہرا رہی ہوں, یہ میری آج کی مجلس کا پیغام ہے, کربلا میں کیسے جینا سکھا رہی. مولا کہتے ہیں اگر ہماری مرضی کے برخلاف ہوا ہم اللہ کی رضا پہ راضی ہیں. فرزخ یاد رکھو, جس کی نیت حق ہو, جس کے دل میں خوف خدا ہو, وہ کبھی گمراہ نہیں ہوتا. تین جملے ہیں, بہت بڑی بات سمجھا دی مولا نے. جس کی نیت حق ہو, جس کے دل میں خوف خدا ہو, وہ کبھی گمراہ نہیں ہوتا. عزاداروں میں اور آپ بھی تو کسی کا انتظار کر رہے ہیں, اپنے وقت کے امام کا. مولا آئیے, ظلم بڑھ رہا ہے. کل بھی آپ نے دیکھا مسجد سے اذان ہو رہی تھی, ہینڈ کریکر پھینکا گیا. کیا دشمنی ہے لوگوں کو, ہم کسی کا کیا بگاڑتے ہیں, صرف ذکر حسین ہی تو کرتے ہیں, حسین کو ہی روتے ہیں نا. مگر آپ دیکھ رہی زمانے میں ظلم بڑھتا جا رہا ہے, ہر ایک پکار رہا ہے یا امام زمان آئیے یا حجت خدا آئیے. مولا اس زمین ظلم سے بھر چکی ہے, اب تو چاہنے والے تو کجا, اب تو غیر بھی کہتے ہیں کہ امام مہدی آئیں گے تو انصاف قائم ہوگا. اب تو جو نہیں مانتے تھے بارہویں امام کو وہ بھی ماننے لگے. مولا لوگ منتظر ہے, تو بلا تو ہم بھی رہے ہیں اور بلا کوفے والے بھی رہے تھے. انہوں نے 12,000 خط لکھے تھے مولا کو, اور مولا ان خطوں کو چھوڑ کے نہیں آئے تھے. مولا کربلا کے میدان میں بوری میں بھر کے وہ 12,000 خط بھی لائے تھے. میں آپ کے سامنے انشاءاللہ آئندہ کی مجالس سے بیان کروں گی کہ روزے عاشور بھی مولا نے وہ خط جو بوریوں میں بھر کے لائے تھے کھول کے دکھائے ہیں. لشکر یزید میں جو لوگ کھڑے تھے مولا نے نام لے کے کہا ہے, کیا تمہارا خط اس میں نہیں ہے؟ تم نے نہیں بلایا تھا؟ کیا تمہارا خط اس میں نہیں؟ نام لے کے مولا نے کہا ہے. تو بلا تو وہ بھی رہے تھے, بلا تو ہم بھی رہے ہیں. تو ایسا نہ ہو جیسے وہ متنفر ہو گئے. کیا کہا فرزخ؟ دل جھکے ہوئے, تلواریں آپ کے خلاف ہیں. तो ऐसा ना हो जब वक्त का इमाम सदा दे तो मैं और आप ये सोचते रह जाए पता नहीं असली इमाम है कि नकली इमाम है, हम इताअत में पीछे रह जाए तो क्या करें। हुसैन इब्ने अली ने सिखाया, हम बता देते हैं कि तुम गुमराह ना होने पाओ, तुम हक पर साबित कदम रहो, नियत हक पर हो। अब मैं फिर मौला का जुमला दोहरा रही हूं, नियत हक पर हो, सच्ची नियत हो, दिल में खौफ खुदा हो, वो कभी गुमराह नहीं होता। तो पता क्या चला, अगर करबला से जीना सीखना है तो मेरे और आपके दिलों में खौफ खुदा होना चाहिए। खौफ खुदा अगर होगा तो हम इस हक पे साबित कदम रहेंगे, चाहे लोग हमें कितना डराएं, कत्लेआम करें। इस शहर में हम कई सालों से देखते हैं टारगेट किलिंग जा रही है, ऐसे ऐसे घराने इस कराची में जहां मर्द चले गए मगर हौसले जवान है। जिस माँ का एक बेटा गया और कहती मेरा पोता तैयार है, हम नामे हुसैन को नहीं छोड़ सकते। मौला जान जाती है तो जाए, इससे बड़ी सआदत क्या है कि नामे हुसैन पे जान जाए। हम डरते नहीं मौत से। आप देखते हैं इस शहर में कितना खौफ हरास फैलाया जाता है, अब गली गली मोहल्ला मोहल्ला देख, छोटे छोटे बच्चे सबीले लेके खड़े हुए, किसी के दिल में आपको नजरों में खौफ नजर नहीं आता। मौला ने कहा बस जो खौफ खुदा दिल में पैदा कर ले। कमाल यह है कि जो लोग दुनिया से डरते हैं ना वो बहुत खौफजदा होते हैं, बुजदिल होते हैं, और जो लोग सिर्फ खुदा से डरते हैं, जिनके दिल में खौफ खुदा होता है वो बहादुर होते हैं। जिसके दिल में खौफ खुदा आ जाए वो इंसान बहादुर हो जाता है, मजबूत हो जाता है, वो किसी से नहीं डरता। और जो सबसे दुनिया से डरता है फिर खुदा उसे हर चीज से डराता है। कैसे, मिसाल पेश कर दूं, जब मुस्लिम बिन अकील मौला के हुक्म से मौला का पैगाम लेके जब कूफा आए थे और आके मौला के बारे में बता रहे कि देखो हुसैन इब्ने अली ने तुमने खत भेजे थे ना, मौला ने मुझे भेजा है, कौन कौन है जो हुसैन की बैत करना चाहता है, तो कितने लोग थे जो मुस्लिम की तरफदार हो गए थे, हजारों की तादाद में। यजीद को इत्तला मिली कि अब कूफे में लोग हुसैन की मोहब्बत में खड़े हो रहे हैं। यजीद ने उस वक्त उबैदुल्लाह इब्ने ज़ियाद मलाऊन को, इस इब्ने ज़ियाद को ये बसरे का गवर्नर था, यजीद ने हुक्म दिया तुम कूफे जाओ, मैं तुम्हें कूफे का गवर्नर बना रहा हूं। इब्ने ज़ियाद अब कूफे में आना चाहता है मगर देखना ही चाहता है, डर रहा है कि अगर लोग हुसैन के साथ हो गए तो मुझे मार डालेंगे। देखिए जो अल्लाह से नहीं डरता वो सबसे डरता है। और आप जो मैं आज बयान कर रही हूं आप इसे आज की दुनिया में भी देख सकते हैं। कैसे, अब इब्ने ज़ियाद चला, जब कूफे के करीब पहुंचने लगा आप उसने क्या किया कि सबसे पहले अपने अमामे का तहतुल हना की जो कपड़ा है अमामे के एक साइड पे लटका होता है उससे अपना चेहरा ढका कि लोग मुझे पहचाने नहीं, चेहरा ढका। और बनी हाशिम के सरदार, देखिए हमारे आइम्मा का ताल्लुक कबीला बनी हाशिम से है, तो बनी हाशिम के लोग जैसा लिबास पहनते थे इब्ने ज़ियाद ने वैसा लिबास पहना और अपने चेहरे को छुपाया और घोड़े पर सवार होकर कूफे में दाखिल हुआ। अच्छा लोग क्योंकि मुस्लिम आ चुके थे, मुस्लिम बिन अकील आ चुके थे, लोग एक एक दिन गिन रहे हैं कब मौला हुसैन आएंगे, हमने इतने खत लिख दिए, मौला चल पड़े हैं, मौला कब पहुंचेंगे। एक एक आदमी तड़प रहा है, कुछ अपने छतों पे खड़े होते थे, कुछ दरवाजे पे खड़े, कुछ शहर के दरवाजे पे खड़े। अब जैसे ही इब्ने ज़ियाद मुंह छुपा के बनी हाशिम का लिबास पहन के दाखिल हुआ, लोग नहीं पहचान पाए, शायद मौला आ गए, शायद मौला आ गए, ये लिबास तो बनी हाशिम का है। एक एक रो रहा है, आंखों से आंसू सवाल कर रहा है, अस्सलाम वालेकुम या अबा अब्दुल्ला, अहलन व सहलन अबा अब्दुल्ला, हर एक तड़प रहा है। सोचिए अगर आज हमारे जमाना आ जाए तो मेरे आपके दिल की क्या हालत होगी, आंखों से आंसू गिरेंगे। मौला इन कदमों का बोसा ले लें, मौला क्या क्या है दिल में जो आपको सुनाना है। अब उनके सामने जो समझे मौला हुसैन आ गए, एक एक आदमी आंखों से अखबार है, नारे लग रहे हैं, मौला आ गए, मौला हमारा सलाम। अब इब्ने ज़ियाद देखता जा रहा है, अच्छा ये भी हुसैन का तरफदार हो गया, वो भी हुसैन का तरफदार हो गया, पहचानता जा रहा है, देखता जा रहा है, लोगों को नहीं पता ये हुसैन नहीं है, ये मुंह छुपा के जो है इब्ने ज़ियाद है। जब ये कूफे के अंदर दाखिल होकर अपने महल तक पहुंचा, दारुल अमारा तक, तो अब वो मुहाफिज भी समझ रहे हैं शायद हुसैन है। एक बारगी इब्ने ज़ियाद का जो सिपाही था, दरवाजा खोलो, अमीर इब्ने ज़ियाद आए हैं, उबैदुल्लाह इब्ने ज़ियाद आए। आप कूफे वालों की आंखों, अरे ये हुसैन नहीं है, ये जो मुंह छुपा के आया है ये इब्ने ज़ियाद है। और फिर अपने दरबार में दाखिल हुआ, उस शहर का गवर्नर बना था मगर इतना खौफ ज़दा है कि मुंह छुपा के आ रहा है। तो जिसके दिल में खौफ खुदा नहीं होता वो बुजदिल होता है, और जिसके दिल में खौफ खुदा होता है वो बहादुर होता है। आज दुनिया में अपने शहर से लेकर हर मुल्क की तरफ देख लीजिए, आज भी जिनके दिल में खौफ खुदा नहीं है डरते हैं। जब निकलते हैं सदर वजीर गवर्नर, बड़ा बड़ा प्रोटोकॉल होता है, 22-22, 24-24 गाड़ियां होती है, उसी आवाम पे गरीबों को नारे लगाते हैं और खौफ ज़दा इतने। तो हर दौर के दुश्मन को पहचानिए, हर दौर के मोमिन को पहचानिए। करबला से पहुंच गया वो, खौफजदा है, और जिसके दिल में खौफ खुदा हो उसको क्या मिलता है, پروردگار عالم کہتا ہے جس کے دل میں خوف خدا ہو اس کو اللہ پہلا تحفہ یہ دیتا ہے, اس کو نور بصیرت دے دیتا ہے. کہاں لکھا ہے قرآن میں؟ قرآن پاک میں سورہ انفال, سورہ انفال کی آیت نمبر 29, 29 آیت کا نمبر, پروردگار عالم ارشاد فرماتا ہے یا ایھا الذین آمنوا اتقوا اللہ, اور اس آیت میں اللہ صرف مومنوں سے بات کر رہا ہے, یا ایھا الذین آمنوا, اے صاحبان ایمان تقوی اختیار کرو, اللہ سے ڈرو. اچھا جو بچے بیٹھے ہیں بڑے مجھ سے بہتر جانتے ہیں, میں نے بار بار آپ کے سامنے بیان کیا, آج پھر دوہرا دوں شاید کسی کے ذہن, اللہ سے ڈرنے کا مطلب کیا ہے؟ دیکھیں دنیا میں ہم ڈرتے ہیں جو بہت خوفناک چیز ہو, نعوذ باللہ, اللہ کوئی خوفناک چیز تو ہے نہیں. دنیا میں ہم ڈرتے ہیں جو بہت ظالم ہو, اللہ تو ظالم نہیں ہے, اللہ نے قرآن میں کہا ہے میں ظلم کا ارادہ بھی نہیں کرتا. تو پھر اللہ کے خوف سے مطلب کیا ہے؟ اللہ کے خوف سے مطلب یہ ہے, یہ احساس, یہ خیال دل میں ہونا کہ وہ خدا جس نے مجھے بن مانگے نعمتیں دی ہیں, میں دنیا میں آئی پیدا ہوئی میں نے مانگا نہیں تھا, خدا نے مجھے زندگی دی, سانسیں دی, یہ آنکھ دے, ہاتھ دیے, پیر دیے, اولاد دیے, رزق دیا, گھر دیا, کیا نہیں دیا, یہ 24 گھنٹے میں جو سانسیں لے رہے ہیں خدا کی, تو جس نے بن مانگے اتنا دے دیا, بس وہ رب مجھ سے ناراض نہ ہو جائے, مجھ سے کوئی ایسا کام نہ ہو جائے, میری زبان سے ایسا کچھ نہ نکل جائے, میرے اعضا سے ایسا کچھ عمل نہ ہو جائے کہ میرا خدا مجھ سے ناراض ہو جائے. اس خیال کو کہتے ہیں خوف. اب واضح ہو گیا ہوگا, یہ ہے خوف خدا, جس کے دل میں یہ ہو کہ میرا رب مجھ سے ناراض نہ ہو, تو اس کا خدا تحفہ کیا دیتا ہے؟ یہ آیت بتا رہی ہے, یا ایھا الذین آمنوا اتقوا اللہ, اے صاحبان ایمان اللہ سے ڈرو. جب تم خوف خدا پیدا کر لو گے تو پہلا تحفہ کیا ملے گا؟ ویجعل لکم فرقانا, خدا تمہیں نور فرقان دے دے گا. فرقان فرق کرنے والا نور, کس میں فرق کرنے والا؟ حق و باطل میں. جس کے دل میں یہ نور فرقان آ جائے پھر وہ کبھی کنفیوز نہیں ہوتا کیا صحیح ہے کیا غلط ہے, نہیں, پھر اس کے پاس نور فرقان ہے. اور ہم اور آپ کتنے کنفیوز ہوتے ہیں, الیکشن ہو جائے کس پارٹی کو ووٹ دیں, یہ بھی صحیح لگتا ہے وہ بھی صحیح لگتا ہے, کیوں پریشان ہوتے ہیں؟ نور فرقان نہیں ہے. نور فرقان کیوں نہیں ہے؟ خوف خدا نہیں ہے. ہم کتنے مکان کرائے پہ دینا ہے, اب جو لوگ آ رہے ہیں یہ بھی فیملی صحیح لگ رہی ہے وہ بھی فیملی صحیح لگ رہی ہے, فیصلہ نہیں کر پا رہے, کیوں نہیں کر پا رہے؟ صحیح غلط کا نور فرقان نہیں ہے. بیٹی کے کئی رشتے آ گئے, میں صرف مثالیں دے رہی ہوں, گھر جا کے سوچئے گا ہم کہاں کہاں کنفیوز ہوتے ہیں, جہاں آپشن آ جائے ایک لینے کے لیے ہم پریشان رہتے ہیں. بیٹی کے کئی رشتے آ جائیں, یہ خاندان بھی اچھا لگ رہا ہے, وہ خاندان بھی, یہ بچہ بھی نوجوان اچھا لگ رہا ہے, کیا کریں فیصلہ نہیں کر پاتے, نور فرقان نہیں ہے. قرآن کی آیت ہے, خدا کہتا ہے خوف خدا دل میں ہوگا ہم نور فرقان دے دیں گے, تمہاری نگاہوں میں تمہارے دل میں خدا ڈال دے گا کیا صحیح ہے کیا غلط ہے. پہلا تحفہ اگر خوف خدا ہے تو نور فرقان مل جاتا ہے. نور فرقان تو کہتے ہیں نور بصیرت. دوسرا کیا ملتا ہے؟ وَيُكَفِّرْ عَنْكُمْ سَيِّئَاتِكُمْ, خدا تمہارے گناہوں کی پردہ پوشی کرے گا. اور تیسرا تحفہ وَيَغْفِرْ لَكُمْ, تمہارے گناہ بخش دے گا. اگر دل میں خوف خدا آ جائے تو خدا پچھلے گناہ بخشنے کو تیار ہے, میں تمہارے گناہوں کو بخش دوں گا. واللہ ذو الفضل العظیم, خدا فضل عظیم کا مالک ہے. تو اب سمجھ میں آیا کہ پہلا تحفہ اگر خوف خدا ہو تو خدا کیا کرتا ہے؟ نور بصیرت دے دیتا ہے. کیا ہے نور بصیرت؟ مولا کائنات علی ابن ابی طالب علیہ الصلوۃ والسلام, مولا ارشاد فرماتے ہیں کتاب میزان الحکمہ کی تیسری جلد سے یہ حدیث پڑھ رہی ہوں. مولا کہتے ہیں, اب سنیے ایک لائن کا جملہ ہے مولا کا, پھر میں آتی ہوں آپ کے سامنے واضح کرتی ہوں ایک روایت سے. مولا علی کہتے ہیں جو سنے دیکھے سمجھے اور پھر نور دل کی بینائی سے کام لے تو سمجھ لو اس کے پاس بصیرت ہے. اب میں آپ کے سامنے بیان کر رہی ہوں, میں بھی سوچوں گی آپ بھی سوچیے گا ہمارے پاس نور بصیرت ہے یا نہیں ہے. مولا کہتے ہیں جو سنے, جب سے پیدا ہوئے ماؤں کی گودوں میں کب سے آگے مجلس سے سن رہے ہیں, اور مجلس میں کیا سنتے ہیں؟ قرآن کی آیتیں, معصومین کے اقوال, معصومین کی احادیث, مولا کا کلام. اب سنیے مولا علی کہتے ہیں جو سنے, ہم اور آپ سن رہے ہیں, جو دیکھے, دیکھ رہے ہیں آپ, بیان ہو رہا ہے, جو سمجھے, اور ہم فرش اعزاز پہ آ کے چیزوں کو سمجھتے ہیں. میں تو طالب علم ہوں لیکن جب آپ علماء کی مجالس میں جاتے ہیں, ایک عالم کی مجلس میں کئی کتابوں کا, سینکڑوں کتابوں کا نچوڑ ہوتی ہے عالم کی تقریب, اور اس میں جا کے ہم کیا سمجھتے ہیں؟ قرآن کی آیتیں, مولا کا کلام. یقین جانیے اگر یہ ایام عزا نہ ملے, کس کے پاس زندگی میں اتنا وقت ہے جو نکالے جا کے کسی سیمینار میں بیٹھے قرآن سمجھے, مولا کی حدیث سمجھے. یہ تو احسان ہے حسین ابن علی کا. تو فرش بچھا دو, یہ درسگاہ کھل گئی, اب جو آئے گا یہاں سے سیکھ کے اٹھے گا. مولا علی کہتے ہیں جو سنے, جو دیکھے, जो समझे और फिर दिल की बीनाई से काम ले, उस नूरे बसीरत से काम लेगा तो अमल करने लगेगा। हम तीन काम करते हैं, आखिरी मरहले पे पीछे रह जाते हैं। सुनते भी हैं, देखते भी हैं, समझते भी हैं, क्योंकि खौफ खुदा दिल में नहीं है ना, जैसा होना चाहिए, तो उसको अमल में नहीं ला पाते। और यही हमारी कमजोरी है कि हम उसको अमल में ले आए तो मोमिन कामिल बन जाए। और जो ये अमल में ले आता है, जो नूरे बसीरत को, अच्छा हम क्यों नहीं ला पाते, जब मस्जिद से सुन के उठ के जाते ही, यकीन जानिए, सोचिएगा मेरे जुमलों को घर जाके, चाहे हम पढ़ने वाले हो चाहे आप सुनने वाले हो, जब मस्जिद के बाद घर जाते हैं, फलां मस्जिद में ये बयान हुआ था, ये बयान बच्चों को बता रहे, देखा ये मस्जिद में सुना था, फलां मोहल्ले वाली यही करती है, इनको पता ही नहीं इतना गुनाह करती है, देखो खानदान में फलां ना वो यही करता है, कितना बड़ा गुनाह है। यानी हम जो सुनते हैं मस्जिद में, जो देखते हैं, जो समझते हैं, उस करबला के आईने में भी दूसरों को ढूंढ रहे होते हैं, अपने आप अपनी जात की खामियां नहीं सोचते कि जो आज मजलिस में बयान हुआ है ये खामी तो मेरे अंदर भी है, मैं इसको दूर क्यों ना करूं, ये गुनाह तो मेरे अंदर भी है। हम जाकिरीन जब मजलिस पढ़ने जाते हैं, अक्सर ऐसा होता है, जब हम जाकिरीन, बहुत सारे दोस्त हैं मेरे जिक्र करने वाले, जब आपस में गुफ्तगू करते हैं, अक्सर ऐसा होता है किसी का मजलिस पढ़ दीजिएगा, अच्छा पढ़ देंगे, जिस दिन मजलिस पढ़नी उसे एक दिन पहले फोन आता है, अगर हो सके तो ये चीज बयान कर दीजिएगा। मैंने पूछा क्यों बयान कर दूं, क्या हमारे मोहल्ले में फला खातून रहती हैं, उस बात पे बड़ी बहस करती हैं, आप पढ़ेंगी तो समझ जाएंगी। मैं सोच रही थी माला, ये फर्श अज़ा जिसने बिछाया उसने ये नहीं सोचा सबसे पहले मेरी हिदायत हो, जहरा मेरी फर्श अज़ा पे आएंगी, जिक्र हुसैन होगा, सबसे पहले मेरी हिदायत हो फिर दूसरों की हो। तो हम जब मजलिस से सुनते हैं, देखते हैं, समझते हैं, तो क्योंकि दिल में खौफ खुदा उस मंजिल पर नहीं है, तो हम उसमें दूसरों को फिट करके देख रहे होते हैं, अपनी जात को नहीं, इसीलिए नूरे बसीरत नहीं मिलता है। अगर हम अपने आप को उसमें रखें तो नूरे बसीरत में, और जिसको नूरे बसीरत मिल जाए तो उसको क्या मिलता है, अल्लाह उसका रुतबा बढ़ा देता है, मर्तबा बुलंद हो जाता है। सैयद शहदा इमाम हुसैन अलैहिस्सलाम इरशाद फरमाते हैं, इमाम हुसैन इरशाद फरमाते हैं, जो अल्लाह से डरता है अल्लाह पूरी दुनिया की हर चीज को उसका गुलाम बना देता है। मौला हुसैन कह रहे हैं जो अल्लाह से डरता है अल्लाह हर चीज को उसका गुलाम बना देता है, क्या मतलब, उसका रुतबा बढ़ जाएगा, हर चीज के आगे झुकी हुई होगी। कैसे झुकी होगी, अब सुनिए रिवायत, अब तक जो मैंने बयान किया अब आपकी समझ में आएगा। मैं रिवायत, क्योंकि इसीलिए अल्लाह ने कुरान में वाकयात बयान किए, अल्लाह को कुरान में कोई दास्तानें सुनाने का शौक नहीं है। ये जितने हम अंबिया के वाकयात पढ़ते हैं ना कुरान में, ये अल्लाह ने इसीलिए बयान किए, पहले अल्लाह ने हुक्म दिया फिर अल्लाह वाकया बयान करता है। और मंजूसों में भी यही होता है जो तर्जुमे कुरानी है, आपने सुना कि जब खौफे खुदा होता है तो पहली चीज नूरे बसीरत मिलती है, जब नूरे बसीरत मिलती है तो अल्लाह रुतबे बुलंद कर देता है। कैसे बुलंद करता है, देखिए पुराने पाक में सूरा है, सूरह नमल, नमल किसे कहते हैं, चींटी। हम और आप तो अशरफुल मखलूकात है ना, कि अल्लाह ने जितनी मखलूकात बनाई सबसे अफजल इंसान को बनाया, अशरफुल मखलूकात। चींटी कितनी छोटी होती है, अब आप सबकी तवज्जो जाती हूं, अब तक जो कुछ मैंने पढ़ा है ना वो आपकी समझ में आ जाएगा, क्या है नूरे बसीरत, कैसे इज्जत मिलती है। चींटी कितनी छोटी होती है, लेकिन अगर किसी चींटी के पास भी नूरे बसीरत हो, चींटी के पास भी, अल्लाह की मखलूक तो है ना, तो अल्लाह उसके रुतबों को भी बढ़ा देता है। ये कुरान में सूरह नमल क्यों है, जनाब सुलेमान नबी, आप सब जानते हैं तमाम नबियों में सबसे बड़ी सल्तनत जो थी अल्लाह ने जनाब सुलेमान नबी को दी थी, जिन्नात पे उनकी हुकूमत, जानवरों पे उनकी हुकूमत, चरिंद परिंद पे उनकी हुकूमत, हवा पे उनकी हुकूमत, बहुत बड़ी सल्तनत थी। तो एक मरतबा अपने उस हवा के ऊपर उनका बहुत बड़ा तख्त था जिसपे हजारों कुर्सियां होती थी, पूरे लाहौर लश्कर लेके वो चले, हवा की हवा ले जा रही है उनको, वो लश्कर उनका चल रहा है, तख्त उनका ओढ़ रहा है, जमीन पर नीचे एक चींटी थी। और चींटी आपको पता है इसके घर कहां होते हैं, जमीन के अंदर, जब कहते चींटियों के बिल बन जाते हैं घरों में, कहीं चौखटों के पास नजर आए तो हम दवाएं डालते हैं कि भाई बच्चों को ना काटे, तो जमीन के अंदर इनके घर होते हैं। अब ऊपर हवा में सुलेमान का लश्कर है, नीचे जमीन पर वो एक चींटी है, मगर उसके पास मारिफत इलाही थी, अल्लाह की मखलूक है, नूरे बसीरत था। जैसे ही उसने देखा कि सुलेमान नबी का हवा में लश्कर है, तख्त है, ओढ़ा है, इस शान और शौकत के साथ, उसने अपनी कौम को मुखातिब किया, एक कौम की तमाम चींटियों से कहा जल्दी जल्दी अपने बिलों में चली जाओ, क्यों, इसलिए कि ऐसा ना हो सुलेमान का लश्कर आए और हम उनके पैरों तले कुचले जाएं। वो खुद जानबूझकर नहीं करेंगे, नबी है, वला यशुरून, मगर शायद ना जानते बूझते हम उनके लश्कर के पैरों तले कुचले जाएं। चींटी ने क्या कहा आपने सुन लिया, खुदा भी सुन रहा था ना,
ہم آیت الکرسی میں کیا پڑھتے ہیں؟ اللہ لا الہ الا هو الحی القیوم لا تاخذہ سنۃ ولا نوم. سنۃ ولا نوم کیا ہے؟ اللہ کہتا ہے میں وہ خدا ہوں, نہ مجھے نیند آتی ہے نہ مجھے اونگ آتی ہے. اللہ اپنی ہر مخلوق, اس وقت ہم مجھے دیکھ رہے ہیں نا, ہر کائنات کے ذرے کو دیکھ رہا ہے. جب چیونٹی یہ کہہ رہی تھی, اللہ بھی سن رہا تھا نا, کیا کہہ رہی تھی؟ جلدی جلدی اپنے بلوں میں چلی جاؤ, ایسا نہ ہو کہ سلیمان کا لشکر آئے ہم پیروں تلے روندے جائیں. اس آواز کو سلیمان نبی نے بھی سن لیا. میں نے آپ کو سب نے بیان کیا تھا نا کہ نبیوں کی سماعت ہماری طرح نہیں ہوتی, اور ان کو اقتدار دیا, اللہ نے نبوت کا مرتبہ دیا, اوپر ہے, مگر اس چیونٹی کی آواز کو سن لیا. سلیمان نبی نے ہوا کو حکم دیا, تخت نیچے آیا, سلیمان نبی نے اس چیونٹی کو اٹھایا, اپنے ہاتھ پہ رکھا اور کہا تو یہ کیا کہہ رہی تھی اپنی قوم سے کہ جلدی جلدی بلوں میں چلی جاؤ کہ سلیمان کا لشکر نہ کچل دے؟ میں اللہ کا نبی ہوں, میں کسی پہ ظلم نہیں کرتا, تو نے کیسے کہہ دیا کہ ہم تجھے کچل دیں گے؟ اسداروں بہت غور سے سننا, آج پوری آج کی جو کچھ میں نے اب تک پڑھا سمجھ میں آ جائے گا. کہ تو نے کیسے کہہ دیا میں اللہ کا نبی ہوں, میں ظلم نہیں کرتا, کیسے کچل دوں گا؟ کہا نہیں, اللہ کے نبی, میں نے اس لیے نہیں کہا, میں نے اس لیے کہا اپنی قوم کو اندر چلے جاؤ, آپ کی جو شان و شوکت ہے سلطنت کی, میں نے سوچا ایسا نہ ہو یہ میری قوم کی چیونٹیاں جب شان و شوکت دیکھے تو اللہ سے شکوا کرنے لگے, اس کو اتنا دے دیا, ہمیں اتنی چھوٹی سی مخلوق بنایا, ایسا نہ ہو یہ چیونٹیاں اللہ سے دور ہو جائیں, اس لیے میں نے کہا بلوں میں چلی جاؤ تاکہ اللہ سے دور نہ ہونے پائیں. معرفت دیکھ رہے ہیں آپ اس چیونٹی کی؟ نبی بھی سن رہا ہے, اللہ بھی سن رہا ہے. اب ایک بار کی وہ چیونٹی کہتی ہے, سلیمان نبی آپ کو پتا ہے اللہ نے آپ کو ہوا پہ حکومت کیوں دی ہے؟ سلیمان نبی مسکرائے گی. پورا جو میں پڑھ رہی ہوں سورہ نمل میں دیکھیے گا 18ویں آیت میں, ترجمہ پڑھیے گا, کہ سلیمان نبی آپ کو پتا ہے اللہ نے آپ کو ہوا پہ حکومت کیوں دی ہے؟ نبی ہے جانتے ہیں, مسکرائے اس لیے کہ یہ مجھے سکھا رہی ہے. کہا تو بتا. کہ اللہ نے آپ کو اس لیے ہوا پہ حکومت دی ہے تاکہ آپ کو بتا سکے یہ حکومت بھی ہوا کی طرح ہے, آنی اور جانی, جیسے ہوا آتی جاتی ہے. یہ سن کے سلیمان نبی مسکرائے. پروردگار عالم کو اس چیونٹی کی گفتگو اتنی پسند آئی, اتنی معرفت ہے, اتنی نور بصیرت ہے اس کے پاس, یہ میرے نبی کو سمجھا رہی ہے. خدا نے اس منظر کو سورہ نمل میں محفوظ کر دیا. حتیٰ کہ اس منظر کو کیسے محفوظ کیا؟ سورہ نمل کی 18ویں آیت پہ خدا کہتا ہے فتبسما ضاحکن من قولہا, فتبسما مسکرائے سلیمان, ذائقن من قولہا, اس چیونٹی کی بات سن کر سلیمان مسکرائے, نبی مسکرائے اس کی نور بصیرت دیکھ کے. اور اللہ نے مرتبہ کیسے بلند کیا کہ اس پورے اپنے کلام میں چیونٹی کے کلام کو ساتھ ملا دیا. یہ آیت قرآنی سے منظر بیان کر رہی ہوں نا میں آپ کے سامنے, جو چیونٹی نے کہا تھا اللہ نے اس کو قرآن کی آیت بنا دیا اور مرتبہ اتنا بلند کیا. دنیا میں کروڑوں خربوں چیونٹیاں ہوں گی مگر اس ایک چیونٹی کے نام پہ قرآن کا پورا سورہ ہے, سورہ نمل. صلوات پڑھی بابا سے. تو بس یاد رکھیے, اگر دل میں خوف خدا ہو, نور بصیرت ہو, تو پھر ہم پریشان کبھی نہیں ہوں گے. کیا صحیح ہے کیا غلط ہے خدا قلب میں ڈال دیتا ہے, کیوں؟ قلب میں نور بصیرت ہے. اور جب رتبے بلند ہوتے ہیں تو مجھے ایک چیونٹی اور یاد آ گئی, مومنات کا مجمع ہے, آپ بھی سن کے آپ کا بھی ایمان تازہ ہوگا. یہ تو سلیمان کی وہ چیونٹی تھی نا جو سلیمان نبی سے بات کر رہی تھی. ایک اور چیونٹی تھی جو فخر سلیمان سلمان فارسی سے بات کر رہی تھی. کب؟ سلمان فارسی مولا علی کے ساتھ شہر نجف کے باہر صحرا تھا, اس میں مولا کے ساتھ چل رہے تھے. جب چل رہے ہیں سلمان فارسی مولا علی کے ساتھ, مشکل کشا کا ساتھ ہو تو کوئی مشکل رہ سکتی ہے. ایک بار کی سلمان فارسی نے دیکھا زمین پہ ایک جگہ سوراخ سے بہت ساری چیونٹیاں نکلی ہوئی ہیں, بہت ساری چیونٹیاں, ایک غول ایک چیونٹیوں کا جو زمین پہ پھیلا ہوا ہے. جیسے سلمان فارسی کی دیکھا اتنی زیادہ چیونٹیوں کی تعداد پہ گئی, ایک بار کی سلمان فارسی نے مولا سلیمان نبی کا معجزہ اپنی آنکھوں سے دیکھنا چاہتا ہوں. کہا کیا؟ کہا مولا قرآن میں ہے نا سلیمان نبی چیونٹیوں کی زبان سمجھتے تھے, کلام کیا تھا چیونٹی نے. مولا آج میری خواہش ہے کل کے مشکل کشا کے ساتھ ہوں, کائنات کے مولا کے ساتھ ہوں. مولا آج مجھے بھی سلیمان نبی چیونٹیوں سے گفتگو کی تھی, میں بھی چاہتا ہوں چیونٹیوں کی گفتگو سنوں. مولا نے کہا سلیمان سننا چاہتے ہو چیونٹیوں کی؟ کہا مولا. مولا علی نے سلیمان کے چہرے پہ ہاتھ پھیرا, جیسے ہی ہاتھ پھیرا اب سلیمان کو جو چیونٹیاں اتنی ساری موجود تھیں ان کی بات سمجھ میں آنے لگی. اور کیا بات سمجھ میں؟ کہا مولا یہ کیا کہہ رہی ہیں؟ کہا کیا کہہ رہی ہیں مجھے پتا ہے کیا. کہا مولا یہ کہہ رہی ہیں جو چیونٹیوں کی سردار ہے اپنی قوم سے کہہ رہی ہے جلدی باہر نکلو. وہ چیونٹی کیا کہہ رہی تھی؟ جلدی اندر جاؤ سلیمان کا لشکر نہ کچل دے. یہ چیونٹی کیا کہہ رہی ہے؟ اس کے پاس محبت آل محمد بھی ہے. یہ چیونٹی اپنی قوم سے کہہ رہی تھی جلدی نکلو, آج وہ آ رہا ہے جس کے چہرے کو دیکھنا عبادت ہے. علی آ رہے ہیں, سب تاکہ علی کے چہرے کی زیارت بن جائے. ضرورت پڑی بابا سے تو آپ نے دیکھا کربلا نے جینا سکھایا. اگر چاہتے ہو مومنوں کی طرح جیو, اگر چاہتے ہو منتظر امام بن کر جیو, اگر چاہتے ہو کہ پردہ غیبت میں بیٹھا ہوا امام ہم سے راضی ہو جائے, تو اپنے دلوں میں ٹٹولو خوف خدا ہے یا نہیں ہے. مولا کی حدیث میں نے آپ کے سامنے بیان کر دی, پہچانیے گا نور بصیرت ہے یا نہیں ہے. تو پہلا تحفہ خوف خدا ہے تو نور بصیرت ملتا ہے. دوسرا تحفہ خدا مرتبے بلند کر دیتا ہے. تیسرا تحفہ, دو چیزیں بیان کر دوں مسائل کی منزل پہ آ جاؤں ایک ایک لائن میں. تیسرا تحفہ جس کے دل میں خوف خدا ہوتا ہے پھر خدا اسے دنیا کے ہر خوف سے بچا لیتا ہے. کیسے؟ مولا کائنات علی ابن ابی طالب علیہ الصلوۃ والسلام مولا کائنات ارشاد فرماتے ہیں میزان الحکمہ کی تیسری جلد سے روایت پڑھی, مولا کہتے ہیں جب تمہارے دل میں خوف خدا کا نور آ جائے, تمہیں صرف اللہ سے خوف ہو اور اللہ کی رحمت سے امید ہو, دو چیزیں. میں بہت آہستہ سے پڑھ رہی ہوں تاکہ اللہ کرے یہ حدیث میرے دل پہ بھی ہمیشہ کے لیے لکھ جائے, آپ کے قلب پہ بھی. پھر آپ دنیا میں کسی سے ڈریں گے, شادی ہو رہی ہے یہ رسم ہوتی ہے, نہیں کریں گے تو لوگ کیا کہیں گے, پیسے نہیں تھے غریب تھے مائیوں کیسے نہ کریں, چوتھی کی رسم کیسے نہ کریں, فلاں رسم کیسے نہ کریں. کیا خاندان آل محمد میں یہ ہوا تھا؟ یہ ایک مثال دے رہی ہوں میں. گھر جا کے سوچئے گا ہم کتنے کام دنیا کے خوف سے کرتے ہیں اور ہم دنیا میں کتنے کام اللہ کے خوف سے کرتے ہیں. پہچانیے گا یہ سب اس لیے ہوتا ہے ہم دنیا سے ڈرتے ہیں. مولا علی کہتے ہیں اگر تمہارے دل میں خوف خدا پیدا ہو جائے اور تمہیں صرف اللہ کی رحمت سے امید ہو تو اللہ تمہیں کیا دے گا؟ ہر وہ چیز جس سے تم ڈرتے ہو اللہ بچا لے گا, اور ہر وہ چیز جو تم مانگتے ہو اللہ عطا کر دے گا. اور کچھ چاہیے زندگی میں؟ اور کیا چاہیے؟ جو چیز چاہتے دور ہو جائے وہ اللہ کہہ رہا میں دور کر دوں گا. کیوں دنیا سے ڈرتے ہو؟ ان دنیا کی زبان کی حقیقت کیا ہے؟ تم خدا کو راضی کرو, محمد والے محمد کو راضی کرو, خدا تمہیں سب کے شر سے بچا لے گا. کتنی بڑی بات ہے, خدا تمہیں سب کے شر سے بچا بھی لے گا اور جو تم چاہ رہے ہو تمہیں خدا عطا بھی کر دے گا. یہ فائدہ ہے خوف خدا دل میں رکھنے کا. اور اگر کبھی کسی چیز سے ڈر جاؤ, بہت برا حاکم ہے, ظالم ہے, کسی کے دربار میں جانا ہے, کسی کے آفس میں جانا ہے, بڑا ظالم ہے, اگر کبھی کسی چیز سے ڈرنے لگو, وحشت آنے لگے, تو آل محمد نے اس کا علاج بتایا. کیسے بتایا؟ صادق آل محمد امام جعفر صادق علیہ الصلوۃ والسلام. اگر تمہیں دنیا میں کسی سے خوف آنے لگے, خوف زدہ ہو اس کے شر سے, وحشت ہو تمہارے دل میں, تو چھٹے امام کہتے ہیں جب اس کے سامنے جانا تو فوراً سورہ بنی اسرائیل کی آیت نمبر 80 پڑھ لینا. سورہ بنی اسرائیل 15 سپارے میں ہے, 15 سپارہ شروع ہی ہوتا ہے سورہ بنی اسرائیل سے. اس کی آیت نمبر 80 آیت کا نمبر کا وہ آیت پڑھ لینا. وہ آیت کیا ہے؟ رب ادخلنی مدخل صدق واخرجنی مخرج صدق واجعلنی, کیا کہا خدا نے کہ بارلا رب ادخلنی مدخل صدق بارلا, مجھے جہاں میں جہاں داخل ہو رہا ہوں مجھے سلامتی سے داخل کرنا. وہ اخرجنی مخرج صدق, جب اس مقام سے نکلوں تو سلامتی کے ساتھ نکلوں. وجعلنی من لدن کا سلطانا نصیرا, اور مجھے اپنی طرف سے ایک مددگار دے دے. اسی لیے جب ہم یا علی مدد کہتے ہیں نا ہر مشکل حل ہو جاتی ہے. ہم اللہ سے مدد مانگتے ہیں علی کو وسیلہ بنا کر. تو اب اگر کسی چیز سے خوفزدہ ہو تو کبھی گھبرانا نہیں. چھڑے امام کہتے ہیں اس مقام پر جاتے ہوئے, اس کے سامنے جاتے ہوئے سورہ بنی اسرائیل کی اس آیت کو پڑھ کے جانا, پروردگار عالم تمہیں اس کے شر سے اس کے خوف سے بچا لے گا. کربلا میں مولا یہی نور بصیرت تعلیم کر رہے تھے, یہی خوف خدا یاد دلا رہے تھے. آپ کربلا کے جتنے پڑھیے واقعات, مولا نے جب جب خطبہ دیا, جو میں روزانہ آپ کے سامنے بیان کر رہی ہوں, میں انشاءاللہ 10 محرم تک بیان کروں گی مولا کے خطبوں کو, مولا کے خطبوں کے جملوں کو. مولا کیوں خطبے دے رہے تھے؟ بھوکے تھے, پیاسے تھے, اس لشکر یزید کے سامنے, شقی لوگوں کے سامنے مولا کیوں؟ مولا ان کو نور بصیرت دیکھنا چاہتے تھے. بصارت تو تھی ان کے پاس, بصارت کیا ہے؟ آنکھ کی روشنی جو میرے اور آپ کے پاس ہے. بصارت تو تھی لشکر عزیز والوں کے پاس, دیکھ رہے تھے رسول کا نواسا ہے, پانی بند کر دیا, رسول کا نواسا کھڑا ہے, زہرا کا لال ہے, علی کا لال ہے, دیکھ رہے تھے آنکھوں سے مگر نور بصیرت نہیں تھی. اور مولا پہچنوا رہے تھے, کبھی قرآن سر پہ رکھ کے, کبھی اونٹ پہ سوار ہو کے, کبھی پکار پکار کے, پہچانو میں کون ہوں, میں نے تمہارا کیا بگاڑا ہے, میں نے کس کو قتل کیا ہے جو مجھ سے بدلہ لینا چاہتے ہو. تو مولا کیوں کہہ رہے تھے, خطبے کیوں دے رہے تھے, نور بصیرت دے رہے تھے, پہچانو. تو سب کو تو حسین بصیرت دے رہے تھے, ایک ایسا بصیرت والا تھا جس پر مولا کو یقین تھا, مولا نے اس کو خط لکھ کے بلایا, اور وہ کون تھا, حبیب ابن مظاہر. ایسی محبت تھی حبیب کو مولا حسین سے, مولا سے عمر میں بڑے ہی ہے, اور جب بچپنا تھا جب مولا چلتے تھے مدینے کی گلیوں میں تو حبیب ابن مظاہر جیسے مولا آگے چل رہے ہیں تو حبیب پیچھے ہوتے تھے, مولا کا قدم آگے جاتا تھا اور یہ خاک اٹھا کر اپنی آنکھوں سے لگا کے چومتے تھے. کیوں, یہ حسین کے قدموں کی خاک ہے. یہ جو معراج سجدگاہ چومتے ہیں نا نماز پڑھنے کے بعد, یہ سلیقہ حبیب نے سکھایا ہے. کیونکہ ہمارے پاس جو سجدگاہ رکھی ہوتی ہے, جہاں نماز پہ کائی کی ہوتی ہے, خاک کربلا کی ہوتی ہے, نماز پڑھنے کے بعد جو ہم بوسہ دیتے ہیں نا, سنت ابراہیم, حبیب ابن مظاہر ہے کہ حبیب کرتے تھے رسول کے سامنے کر رہے ہیں, رسول دیکھ رہے ہیں اور رسول تعریف کرتے تھے, یہ مظاہر کا بیٹا جو ہے نا حبیب, یہ میرے حسین کو بہت چاہتا ہے. رسول دعا دیتے, یہ نہیں کہا کہ منع کرتے کیوں حسین کے پیر کی مٹی چوم رہے ہو, نہیں, دعا دیتے تھے. اسی لیے ہم کہتے ہیں, ہم اس لیے سجدگاہ کو جو خاک کربلا کی ہے بوسہ دیتے ہیں. عرض کربلا پہ مولا دشمنوں کے درمیان جب گھر گئے, روزانہ ظالموں کے لشکر آتے تھے, جب ظالموں کے لشکر آتے تھے بڑی گھنگرج ہوتی تھی, بڑے بینڈ باجے بجتے تھے, عرض کربلا ہل جاتی تھی. بی بی زینب خیمے میں پوچھتے فضائی شور کیسا ہے, بی بی ایک اور قافلہ, ایک اور لشکر آ گیا, بی بی ہمارے ساتھ کا ایک اور لشکر آ گیا, اب شمر آ گیا, اب حسین بن نمیر آ گیا. جب ان کے لشکر آتے تھے زمین کربلا لرز اٹھتی تھی, اس طرح سے آتے تھے. ایک بار کی جناب زینب نے مولا حسین سے کہا, اے میرے ماں جائے, ساری دنیا تیرے ظالموں پر جمع ہو گئی ہے, ساری دنیا تیرے جو ہے تیرے خلاف ہو گئی ہے, سب تیرے خلاف ہو گئے. بھیا کیا کوئی ایسا نہیں جو تجھ سے محبت کرے, جو تیرا طرفدار ہو؟ کہاں بہن, تم دیکھ رہی ہو حالات کیا ہیں, یہ دین سے برگشتہ لوگ ہیں, یہ میرے خلاف کھڑے ہو گئے. کہ بھیا ایک نام یاد دلا دوں, اپنے بچپنے کے دوست حبیب کو بلا لو, حبیب تم سے بہت محبت کرتا تھا. جیسے ہی جناب زینب نے کہا نا, کہ اچھا بہن میں خط لکھتا ہوں حبیب کو, مولا حسین نے خط لکھا. اور جب خط لکھا, حبیب کی شان یہ ہے کہ جب مولا حسین نے اپنے ہاتھ سے خط لکھا ہے, اس خط کی ابتدا بھی حبیب کی تعریف کر کے کی ہے. کیا یہ خط لکھ رہا ہے حسین کس کو؟ الا رجل فقی, یہ خط اس کی طرف ہے جو مرد فقی ہے, جتنا علم رکھتا ہے. مولا تعریف کر رہے ہیں حبیب کی خط لکھ کے, اور میں حسین ابن علی رجل فقی کو لکھ رہا ہوں. کیا لکھا؟ حبیب ہم نرغے آدھا میں گھر گئے ہیں, حبیب ہو سکے اگر نبی زادیاں میرے ساتھ ہیں, اگر ہو سکے تو میری مدد کو آ جاؤ. یہ خط لکھا, قاصد کو دیا, جاؤ کوفے میں حبیب کو پہنچا دو. قاصد کوفے پہنچا, حبیب کے دروازے پہ پہنچا, دسترخوان پہ بیٹھے ہوئے تھے, دروازہ کٹکھٹایا, حبیب نے پوچھا کون؟ کہا انا برید الحسین, میں حسین کا قاصد ہوں. روایت کہتی اتنا سننا تھا, حبیب دسترخوان سے اٹھے, دوڑتے ہوئے دروازے پہ گئے, دروازہ کھولا, جیسے ہی قاصد کو دیکھا پہلے قاصد کے ہاتھوں کو چوما, ارے میرے مولا کا خط نکل آیا ہے, قاصد کے ہاتھوں کو چوما ہے, بڑی عزت سے گلے لگایا, ارے میری مولا کی بارگاہ سے آیا ہے. ایسا عشق حبیب کو حسین سے. قاصد نے خط دیا, اس خط کو لے کے حبیب کبھی سر پہ رکھتے تھے, کبھی آنکھوں پہ لگاتے تھے, کبھی چومتے تھے. مولا نے خط لکھا ہے مجھے. جیسے ہی حبیب نے خط کو کھولا, مولا کی تحریر پڑھی, کہا حبیب اگر ہو سکے تو مدد کو آ جاؤ. روتے ہوئے گھر میں آئے, زوجہ نے پوچھا کیا ہوا؟ کہا میرے مولا کا خط آیا ہے, مولا نے مدد کے لیے بلا, فرزند زہرا دشمنوں میں گر گئے. میں روایت کو مختصر کرتی ہوں. ایک بار کی حبیب نے بلایا غلام کو, اور غلام کو بلا کے کہا کوفے میں جگہ جگہ پہرے لگے ہوئے ہیں, میں دن کی روشنی میں نکل نہیں سکتا. اپنے غلام سے کہا میرا گھوڑا لے جاؤ اور میری تلوار چھپا کے لے جاؤ اور شہر کوفہ کے باہر کھڑے ہو جاؤ, میں آدھی رات کو پہنچوں گا اور اس سواری پر سوار ہو کے اپنے مولا کی خدمت میں جاؤں گا. غلام چلا گیا, چھپتا چھپاتا شہر کوفہ سے باہر پہنچ گیا. آدھی رات ہو گئی, حبیب نکلے اس پہرے کو چھپتے چھپاتے, پہرے کو توڑتے ہوئے نکل کے پہنچی جب شہر کے باہر, अजीब मंजर देखा जब अभी बाहर गए, देखा शहर कूफा के बाहर गुलाम है, घोड़े की गर्दन में बाहें डाल के गुलाम भी रो रहा है और घोड़ा भी रो रहा है, और गुलाम ये कह रहा है अगर मेरा आका ना सका तो मैं तुझ पर सवार होके हुसैन की मदद करने जाऊंगा। हबीब रोने लगे, बारे लहा ये कैसा वक्त गुर्बत है, ये मेरा औला इतना गरीब हो गया कि आज जानवर रो रहे हैं, आज गुलाम रो रहे हैं। मौला ने गुलाम से घोड़े को तलब किया, जैसे ही हबीब घोड़े पर सवार होना चाहते हैं घोड़े पर सवार हुए और कहा गुलाम से मैंने तुझे आजाद किया। गुलाम कहता है क्यों आजाद कर दिया, जा तू शहर में चला जा। कहा नहीं, आप हुसैन इब्ने अली के पास जा रहे हैं ना, अब मेरी ख्वाहिश ये है मैं हुसैन की गुलामी करूं, मुझे भी ले चलिए हुसैन के पास। दोनों सवार हुए, जैसे ही अर्ज़े करबला पे पहुंचे, खयाम हुसैनी के करीब पहुंचे, मौला के साथियों की तरफ से नारे बुलंद हुए खुशी के, हबीब आ गए, मौला के चाहने वाले आ गए। जैसे ही खैमे में ये सदा ज़ैनब ने सुनी, फिज़ा को बुलाया, फिज़ा ये कौन आया है, खुशी के नारे बुलंद हो रहे हैं। फिज़ा ने कहा बीबी मौला का बचपने का दोस्त हबीब आ गया है। जैसे ही ज़ैनब ने ये सुना, कहा फिज़ा जाके हबीब से कह दो ज़ैनब ने सलाम भेजा है। फिज़ा आई है हबीब के पास, जैसे ही हबीब अर्ज़े करबला पे पहुंचे है ना, तारीख ये कहती है घोड़े से उतरे हबीब, कभी मौला के कदमों को चूमते थे, कभी मौला के हाथों के बोसे लेते थे, कभी मौला की पेशानी का बोसा लेते थे, इतनी मोहब्बत थी हबीब को हुसैन से, कभी मौला की अबा को चूमते थे। जैसे ही फिज़ा पहुंची और फिज़ा ने कहा हबीब शहजादी ज़ैनब कुबरा ने सलाम भेजा है। अज़ादारों आपने तो सुन लिया, मगर जब हबीब ने सुना था ना, हबीब खड़े पसे गिर गए, जमीन पे बैठे, हाके करबला उठाई, सर पे डाली और कहने लगे बारेला अरे ये क्या गुर्बत है, मेरा मौला इतना गरीब हो गया, अब नबी जादिया हम गुलामों को सलाम भेज रही है। सरोसीना पीटते हुए हबीब उठे, हाथ जोड़े हुए ज़ैनब के खैमे के बाहर खड़े हो गए और बीबी ज़ैनब को मुखातिब करके कहते हैं बीबी गुलाम आ गया, कोई खिदमत हो तो बता दीजिए, गुलाम आया है। ज़ैनब कुबरा ने अंदर से कहा बस भैया हबीब मेरे भाई की हिफाजत करना, मेरा भाई दुश्मनों में गिरा हुआ है, तुम तो देख रहे हो लाखों खड़े हैं तलवार और तबर लेके, बस मेरे भाई की हिफाजत करना। हबीब कहते हैं बीबी जब तक इस जिस्म सांस है मौला पे आज नहीं आने दूंगा। अज़ादारों रोजे आशूर आ गई, सब कुर्बान हो रहे थे, रोजे आशूर जब जोहर का वक्त आया और नमाज का वक्त हुआ, मौला हुसैन ने हबीब से कहा हबीब जरा लश्कर अजीब के सामने जाके कह दो जरा देर को रुक जाए, इतनी देर के हम नमाज पढ़ लें। मौला का हुक्म था, हबीब घोड़े पर सवार हुए, लश्कर अजीज के सामने आए, कहा मेरे मौला कह रहे हैं कुछ देर के लिए रुक जाओ क्या हम नमाज ज़ुहर अदा कर ले। जैसे ही हबीब ने ये जुमला कहा, एक शकी एक मलाउन निकला सिपाही और निकल के कहता है हबीब कह दो हुसैन से हुसैन की नमाज कबूल नहीं होगी। हबीब को जलाल आ गया, ये इसने मेरे मौला को क्या कह दिया, बड़े आगे तलवार निकाल के, जालिम तेरी नमाज कबूल और हुसैन की नमाज कबूल ना हो, ये कह के हमला करने के लिए बड़े मौला की तरफ रुख करके कहा मौला मैं ये नमाज आपके नाना के पीछे पढ़ूंगा, पहले इस जालिम को इसका खात्मा कर दूं, मेरा दिल चाहता है मैं हाथ जोड़ूं। हबीब आपसे बर्दाश्त नहीं हुआ, जिसने मेरे मौला पे लफ्जों से हमला किया आप सह ना सके, काश आप उस वक्त देखते जब हुसैन तन्हा थे, चारों तरफ से तीर और तबर बरस रहे थे, अरे आप होते तो कैसे बर्दाश्त करते। हबीब जंग करने पड़े, तलवार निकाल ली, लड़ते लड़ते हबीब जख्मी हुए, घोड़े से गिरने लगे, जब गिरने लगे मौला को सदा दी मौला आखिरी सलाम लीजिए, गुलाम जा रहा है। मौला हुसैन दौड़े हबीब की लाशें पर आए, हबीब के सर को, बस आखिरी जुमला, हबीब के सर को उठा के मौला ने अपने जानू पे रखा, रोते जाते थे हाय मेरा हबीब चला गया, मेरा हबीब चला गया। अरे हबीब इतने खुशकिस्मत है कि मौला सर जानू पे रख के हबीब के फजाइल पढ़ रहे थे, मौला कहते थे अरे ये मेरा वो हबीब है جو ایک رات میں قرآن ختم کر لیتا تھا. لاشے پر حسین نے فضائل پڑھے. آؤ عزاداروں ہاتھ جوڑ کے حبیب کی بارگاہ میں کہیں مولا حبیب. حبیب نے بظاہر مولا کی بارگاہ میں آپ کا بڑا مقام ہے. ہم کربلا جاتے ہیں تو مولا کی ذریعے پر پہنچنے سے پہلے حبیب کی ذریعے آتی ہے. جیسے محافظ بن کے کھڑے ہو حبیب بڑا مقام ہے کربلا میں حسین کے ساتھ جنت میں حسین کے ساتھ. ہم آپ کو واسطہ دیتے ہیں اس محبت کا جو آپ کو مولا سے دی. ارے مولا سے ہم سب کی طرف سے ایک درخواست پہنچا دیجئے. مولا سے کہہ دیجئے مولا ہم بھی آپ کو بہت مولا گناہگار ہے عزادار ہے. حبیب کی محبت کے صدقے میں ہماری محبتوں کو قبول کر لے ہماری خدمتوں کو قبول کر لیجیے. اللہ لعنۃ اللہ علی القوم الظالمین وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. بار الہ تجھے محمد و آل محمد کے مصائب کا واسطہ. ہماری اس قلیل عبادت کو ہم سے قبول فرما لے. پاک پروردگار ہم سب کے تمام گناہ نے کبیرہ و صغیرہ معاف فرما دے. پاک پروردگار ہم سب دلوں میں حاجتیں رکھتے ہیں. اس فرش عزا پہ جو جو مومنات موجود ہیں اور جن جن نے دعا کے لیے کہا ہے خدایا ان سب کی حاجتوں کو غیب سے پورا کر دے. جو لا ولد ہے اسے اولاد عطا کر دے. جو صاحب اولاد ہے اس کی اولاد کو نیک صالح فرما بردار اطاعت گزار بنا دے. پاک پروردگار اس فرش عزا پہ مادر حسین موجود ہیں ان کی آمین ہماری دعا میں شامل ہوگی. سب کی دعائیں قبول ہو جائیں گی. جو ماں بھی اولاد کے کسی دکھ میں مبتلا ہو اس کے دکھ کو دور کر دے. خدایا تجھے واسطہ شہداء کربلا کا اسیران کربلا کا. جو رزق و روزی کے مسائل میں گرفتار ہو اس کی روزی کی برکت دے دے اس کے رزق میں برکت دے دے. خدایا جو بچیاں ان کے اچھے بر عطا کر دے. خدایا ہمارے جوانوں کی حفاظت فرما عزائے حسینی کی حفاظت فرما. بارہ دنیا میں جہاں جہاں مومنین و مومنات موجود ہیں سب کی جان مال عزت آبرو اور ایمان کی حفاظت فرما. پاک پروردگار عزائے حسینی کے دشمنوں کو نیست و نابود کر دے. ان دشمنوں کو ان کا شر انہی کی طرف پلٹا دے. پاک پروردگار یہ دشمنان عزائے ناک رگڑتے رہ جائیں زمین پر مگر عزائے اسی شان سے ہوتی رہے. پاک پروردگار ان مظالم کے خاتمے کے لیے حضرت حجت کے ظہور میں تاجیل فرما. ہمیں ایسے اعمال کی توفیق عطا فرما کہ جو اب حجت خدا پردہ غیبت میں ہیں وہ ہم سے ایسے راضی ہو جائیں کہ ان کی دعا میں ہمارا نام شامل ہو جائے. اور جب امام ظہور فرمائے صدا دیں تو لبیک کہنے والوں میں ہم سب آگے آگے ہوں. ربنا تقبل منا انک انت السمیع العلیم. ایک بہت شدید بیمار جو وینٹیلیٹر پہ ہیں محسن علی پٹیل دعا کیجئے پروردگار غیب سے ان کو شفائے کامل عطا فرمائے. ماتم حسین.